नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा सर्वोच्चबाट भोलि फैसला आउने, पूर्ण इजलास गैर कानूनी ढंगले गठन भएको भन्दै चन्द पक्षका वकिलद्वारा बहस बहिष्कार।
नेपाल दक्षिण एसियाको तेस्रो खुशी देश, खुशी मापनमा पोहोरको तुलनामा यो वर्ष नेपालको सुधार।
तोकिएको मापदण्ड भन्दा काठमाडौँमा 3 गुणा बढ़ी वायु प्रदूषण, धुवा धुलो घटाउन सरकारले चासो नदेखाएको भन्दै सांसदहरूको आपत्ति।
वातावरण मन्त्रालय कसले चलाउँछ त्यो यन्त्रमा चाहिँ धुलो यति घुस्यो रे कि त्यो यन्त्रले नाप्न चाहिँ नसक्ने भयो भनेपछि हामी कहाँ छौं।
बिल गेट्स यो वर्ष पनि विश्वकै सबैभन्दा धनी व्यक्ति, अमेरिकी राष्ट्रपति ट्रम्पले $1 अर्ब गुमाए।
र महिला फुटबलर सावित्रा भण्डारी र अनिता बस्नेतले मालदिव्सको क्लबबाट फुटसल खेल्ने।
पानी छुट्याउने मिसिन पनि बजारमा ल्याइसक्यो, खटकाउमै भयो बर्बादै भयो नि। दुधमा पानी मिसाउन त पाइएन नि, होइन त
वाई पाँडे? त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ भ्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर 9 गोन्द्रे चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 056-531-9550-63-143 हो। अनि सुन बिलासे,
भन्न।
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
जन जन को आवाज, घर घर को आवाज, हामी सबै नेपाली को आवाज, नेपाल टेलिकम, राष्ट्र को संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रहरी महानिरीक्षकको बढुवा सम्बन्धमा परेको मुद्दामा सर्वोच्च अदालतले भोलि मात्र फैसला सुनाउने भएको छ। आज सरकारी पक्षका र डीआईजी नवराज सिलवाल पक्षका वकिलहरूको बहस सकिएको छ। बहस सकिए पनि राष्ट्रपति कार्यालयमा सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाउनुपर्ने भएकाले समय अभाव भन्दै आज फैसला नसुनाइएको हो। सरकारका तर्फबाट आज सह न्यायाधिवक्ता रेवती राज त्रिपाठी र उपन्यायाधिवक्ता टिकेन्द्र दाहालले बहस गर्नुभएको थियो। यसअघि महानिरीक्षक बढुवा विवादमा सर्वोच्च अदालतले गठन गरेको वृहत पूर्ण इजलासप्रति असन्तुष्टि जनाउँदै महानिरीक्षकमा बढुवा गरिएका जय बहादुर चन्द पक्षका कानून व्यवसायीले इजलास बहिष्कार गरेका थिए। उनीहरूले पूर्ण इजलास गैर कानूनी ढंगले गठन भएको भन्दै बहस नै बहिष्कार गरेका हुन्। चन्दको पक्षबाट बहस गर्न वकालतनामामा नाम देखाएका अधिवक्ताहरू पूर्णमान साक्य, सुशील पन्त, महादेव यादव, सतीश कृष्ण खरेल, प्रेम बहादुर खड्का, श्याम खरेल, वसन्तराम भण्डारी, सुनिल पोखरेल, डाक्टर दिनमणि पोखरेल, माधव बस्नेत, हरि उप्रेती लगायतले इजलास बहिष्कार गरेका हुन्। प्रधान न्यायाधीश सुशीला कार्की तथा न्यायाधीशहरू ईश्वर खतिवड़ा र हरिकृष्ण कार्कीले यसअघि चन्दको बढुवा तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम र अल्पकालीन आदेश दिइसकेकाले उनीहरू नै पूर्ण इजलासमा रहँदा फैसला निष्पक्ष हुन नसक्ने भन्दै बहस बहिष्कार गरेको कानून व्यवसायले बताएका छन्। यसअघि हिजो महान्यायाधिवक्ता रमन कुमार श्रेष्ठले पनि यही अडान राख्दै बहस नगरी इजलासबाट बाहिरिनु भएको थियो।
यसैबीच डीआईजी प्रकाश अरियालले पनि आफूलाई आईजीपी बनाउनु पर्ने भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको छ। मर्यादाक्रमको दोस्रो नम्बरमा रहेका डीआईजी अरियालले आफू लगायत चारैजना डीआईजीको कार्य सम्पादन मूल्यांकन फाइल हेर्नुपर्ने भए पनि अदालतले आफू बाहेकको मात्र हेरेको भन्दै रिट दायर गर्नुभएको हो। अरियालले पनि रिट दर्ता गरेपछि आईजीपी नियुक्ति मुद्दा थप जटिल बनेको छ।
व्यवस्थापिका संसदले चुनाव सम्बन्धी थप दुईवटा विधेयक पारित गरेको छ। संसदले निर्वाचन क्षेत्र निर्धारण विधेयक र गाउँपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारण विधेयक 2073 परिमार्जन सहित बहुमतले पारित गरेको हो। विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र निर्धारणका लागि बाटो खुल्नेछ। संघीय संसदको एक चुनाव क्षेत्रमा प्रदेश सभाको दुईवटा क्षेत्र रहनेछ। त्यस्तै अहिले कायम भएका स्थानीय तहको वडाको केन्द्र निर्धारण गर्ने अधिकार सम्बन्धी स्थानीय तहको सभालाई दिइएको छ। पहिलो पटक बहुमतका आधारमा वडाको केन्द्र सार्न सिफारिश गर्न सकिनेछ भने त्यसपछि दुई तिहाई बहुमतले स्वीकृत पास गरेर मन्त्री परिषदले अनुमोदन गर्नुपर्छ। यी दुई विधेयक पारित भएसँगै चुनावका लागि चाहिने 6 कानूनले पूर्णता पाएको छ। सरकारले अझै 3 विधेयक संसदबाट पारित गराउनु पर्नेछ।
काठमाडौँको कान्तिपथमा रहेको निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा प्रहरीले केही राउण्ड अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। त्यसक्रममा आफ्ना 20 कार्यकर्ता घाइते भएका राप्रपाका नेता राजाराम श्रेष्ठले बताउनुभयो। प्रहरीको लाठीले केन्द्रीय सदस्य तथा कलाकार कोमल ओली पनि घाइते हुनुभएको छ। उप प्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापा र वरिष्ठ नेता पशुपति शमशेर राणाले आयोगमा पुगेर ज्ञापन पत्र पनि बुझाउनु भएको छ। निर्वाचन आयोगमा अहिले व्यापक रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनात गरिएको छ। निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाएको भन्दै आन्दोलनमा उत्रिएको राप्रपाले आज देशभरिका निर्वाचन आयोगका कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको थियो। काठमाडौँमा राप्रपाका कार्यकर्ताले रत्न पार्कको शान्ति वाटिकामा जम्मा भएर आयोगमा ज्ञापन पत्र बुझाउन पुगेका थिए। राप्रपाको जुलुस कान्तिपथतर्फ अगाडि बढ़ेको र त्यसलाई प्रहरीले रोकेपछि झडप शुरू भएको थियो।
यसैबीच राप्रपाको विधानबाट हिन्दू राष्ट्र र राजतन्त्र हटाएको निर्वाचन आयोगले यसमा पुनर्विचार गर्ने आश्वासन दिएको छ। राप्रपाका अध्यक्ष कमल थापा र नेता पशुपति शमशेर राणाले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले यसमा गम्भीरताका साथ विचार गर्ने बताउनुभयो। यादवले हिजो मात्र हिन्दू राष्ट्र र राजतन्त्र हटाउने निर्णय पुनर्विचार हुनै नसक्ने बताउनु भएको थियो। थापा र राणाले जुलुस सहित निर्वाचन आयोगको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउनु भएको हो।
दक्षिण एशियामा नेपाल खुशी रहने तेस्रो राष्ट्र बनेको छ। खुशी सम्बन्धी विश्व प्रतिवेदन 2017 अनुसार दक्षिण एशियामा नेपाल खुशी हुने राष्ट्रको तेस्रो स्थानमा परेको हो। गत वर्षको तुलनामा नेपालमा खुशी हुने राष्ट्रको सूचीमा पनि माथि चढेको छ। गत वर्ष 107 स्थानमा रहेको नेपाल अहिले 900 स्थानमा उक्लिएको हो। 155 देशको सूचीमा दक्षिण एशियामा पाकिस्तान सबैभन्दा खुशी राष्ट्र बनेको छ। उसले भूटानलाई पछि पार्दै दक्षिण एशियाको शीर्ष स्थान कायम गरेको हो। पाकिस्तान 80 स्थानमा छ भने भूटान 97 स्थानमा छ। यस्तै 110 स्थानमा रहेको बंगलादेश दक्षिण एशियामा चौथो, 120 स्थानमा रहँदै श्रीलंका 5 र 122 स्थानमा रहँदै भारत 6 स्थानमा छ। नेपालको उत्तर छिमेकी चीन भने 79 स्थानमा छ। नर्वे विश्वकै खुशी देश बनेको छ। 155 राष्ट्र समावेश सूचीमा नर्वे सबैभन्दा खुशी हुँदै पहिलो नम्बरमा छ। पहिलो 10 राष्ट्रभित्र नर्वे पछि डेनमार्क, आइसल्याण्ड, स्विजरल्याण्ड, फिनल्याण्ड, नेदरल्याण्ड्स, क्यानाडा, न्यूजील्याण्ड, अस्ट्रेलिया र स्वीडेन छन्। अमेरिका 14, जर्मनी 16, बेलायत 19 र फ्रान्स 31 स्थानमा छन्। अमेरिका खुशी राष्ट्रको सूचीमा तल झर्नुको मुख्य कारण असमानता, अविश्वास र भ्रष्टाचार रहेको प्रतिवेदनमा उल्लेख छ। यस्तै सब सहारा अफ्रिका र सिरिया तथा यमन यो सूचीको पुछारमा छन्। सस्टेनेबल डेभलपमेन्ट सल्युसन्स नेटवर्कले आन्तरिक उत्पादनमा भएको वृद्धि, औसत स्वस्थ आयु, स्वतन्त्रता, उदारता, सामाजिक सहयोग र सरकारी तथा व्यापारिक क्षेत्रमा कम भ्रष्टाचार हुनुलाई खुशी राष्ट्र बन्नका लागि सूचक तय गरेको थियो।
व्यवस्थापिका संसद अन्तर्गतको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पेट्रोलियम पदार्थको आयात तथा बिक्री वितरणलाई पारदर्शी तथा उपभोक्ता मैत्री बनाउन निर्देशन दिएको छ। उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्तर्गतको उपभोक्ता हित सम्बन्ध उपसमितिको आजको बैठकले नेपाल आयल निगमले आयात तथा व्यापार गर्दै आएका पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्यमा देखिएको उतार चढ़ावलाई न्यायोचित बनाउन निर्देशन दिएको हो। उपसमितिका संयोजक सुभाष चन्द्र शाह ठकुरीले उपभोक्ताको अधिकारलाई सम्मान गर्दै पेट्रोलियम पदार्थ अभाव नगर्न आपूर्ति मन्त्रालय एवं आयल निगमलाई निर्देशन दिनुभयो। उपसमितिको आजको बैठकले खाद्य संस्थान, साल ट्रेडिङ र नेशनल ट्रेडिङले सरकारसँग लिनुपर्ने बक्यौता प्राप्त गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात 7 दिनभित्र पेश गर्न निर्देशन दिएको छ।
देशका धेरै ठाउँमा आज मौसम बदली भएर पानी परेको छ। आज पश्चिमको धनगढ़ी र नेपालगंज बाहेकका सबै ठाउँमा र पूर्वमा विराटनगर र जोमसोम बाहेक अरू ठाउँका स्टेशनमा वर्षा रेकर्ड गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज सबैभन्दा धेरै सिमरामा 27.6 मिलिमिटर वर्षा भएको छ। यस्तै सप्तरी, पाँचथर लगायत केही ठाउँमा असिना पानी परेको छ। प्री मनसूनको समयमा मेघ गर्जनसहित वर्षा गराउने बादलका कारण असिना पानी पर्ने तथा चट्याङ पर्ने मौसमविदले जनाएका छन्। मौसममा आजदेखि सुधार हुन थालेको र 1-2 दिनमा मौसम पूर्ण रूपमा सफा हुने विभागले जनाएको छ। जमीन तात्ने गरी घाम लाग्न नपाउँदा र बढ़दो प्रदूषणका कारण चिसो भने नहटेको मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा, ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुशीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
मुनि तहा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। यति राम्रो चन्द्रगिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रगिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा सर्वोच्चबाट भोलि फैसला आउने, पूर्ण इजलास गैर कानूनी ढंगले गठन भएको भन्दै जनपक्षका वकिलद्वारा बहस बहिष्कार, नेपाल दक्षिण एसियाको तेस्रो खुशी देश, खुशी मापनमा पोहोरको तुलनामा यो वर्ष नेपालको सुधार लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, पानी परेपछि केही सफा जस्तो देखिए पनि पानी परेका बेला काठमाडौँ उपत्यका धूलो र धुवाँले ढाकिएको हुन्छ। यसै पनि धूलो र धुवाँले नछाड्ने काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउने काम थालेपछि त झन सड़क अस्तव्यस्त भएको छ। काठमाडौँ उपत्यकामा यति धेरै धूलो धुवाँ किन हुन्छ र न्यूनीकरणको लागि सरकारले के गरिरहेको छ त? अर्जुन पोखरेलको रिपोर्ट।
वातावरण मन्त्रालयले कसले चलाउँछ त्यो यन्त्रमा चाहिँ धुलो यति घुस्यो रे कि त्यो यन्त्रले नाप्न चाहिँ नसक्ने पर्यो भनेपछि हामी कहाँ छौँ? त्यो अवस्थालाई नियन्त्रण गर्ने कुरा, त्यो अवस्थालाई कन्ट्रोल गर्ने कुरा, त्यहाँबाट चाहिँ पब्लिकलाई राहत दिने कुरामा हामी के गर्दैछौँ भन्ने कुरा पनि आएन।
संसदको वातावरण संरक्षण समितिको बैठकमा काठमाडौँ उपत्यकाको वायु प्रदूषणबारेको कहाली लाग्दो अवस्था बताउँदै हुनुहुन्थ्यो सांसद पुरूषोत्तम पौडेल। अहिले काठमाडौँ उपत्यकाका धेरै सड़कमा दिउँसै बत्ती बाल्नुपर्ने गरी धूलो धुवाँ उड्छ। बिहान चिटिक्क परेको कपडा लगाएर घरबाट निस्किएका मान्छे बेलुका घर पुग्दा नचिनिने गरी धुलाम्य हुन्छन्। धुलो धुवाकै कारण सड़क वरपरका रूख, घर, गाड़ी सबै विरूप देखिन्छन्। मास्कले धुलो धुवा छेक्न नसक्ने भएकोले व्यङ्ग्य स्वरूप काठमाडौँका शालिगमा पनि मास्क लगाइएको छ। अस्पतालमा बिरामीको घुइँचो उस्तै छ। सड़क खनेर नपुरिकन यत्तिकै छाड्दा एक ठाउँको माटो गाडीले परैसम्म पुर्याउँछ र धुलोले कुहिरी मण्डल हुन्छ। अनि निजी घर बनाउनको लागि पनि सड़कमै थुपारिएका गिटी बालुवामाथि हुइकिने गाडीको त झन् के कुरा र। त्यसमाथि चर्को आवाज निकालेर धुवाको मुस्लो फाल्दै गुड्ने गाडीले काठमाडौँलाई कुरूपसँगै हजारौं मानिसलाई दीर्घरोगी बनाएको छ। सांसद डाक्टर दुमन थापा,
यो वातावरण प्रदूषणको रूपमा दिस इज भेरी अर्जेन्ट र इमर्जेन्सी नै लागू गरेर के हो यो हाम्रो डेली लाइफमा हामीले मान्नै पर्ने नर्म्स क्रिएट नगर्ने हो र तपाईँले त्यो किसिमको पोलिसी बनाएर यो क्याबिनेटमा क्याबिनेट लेभलमा चाहिँ यसलाई ऊ गरेर प्रधानमन्त्रीको पनि टप एजेन्डामा यसलाई नराख्ने हो भने यो जनताले दुःख पाउँछ, एक्लै जनता कहाँ उफ्रिने, कोसित चिच्याउने, कसलाई पराउने, यो बडा अन्यको विषय भयो, यो दर्दनाकै छ।
काठमाडौँ उपत्यका कचौरा आकारको भएकोले धुलो धुवा झट्ट माथि उड्दैन। कहिलेकाहीँ बेगले बतास चलेमा केही माथि गएको धुलो पनि फेरि तलै झर्छ। काठमाडौँ उपत्यकाको वायु प्रदूषण नाप्न राखिएका मेसिनले निकालेको निष्कर्ष हेर्ने हो भने त जो कहिलाई पनि झसङ्ग बनाउँछ। पीएम 2.5 हुँदा 40 माइक्रोग्रामसम्मको प्रदूषणलाई नेपाल सरकारले मापदण्ड तोके पनि काठमाडौँमा राखिएका मेसिनले हिजो आज तोकिएको मापदण्ड भन्दा 3 गुणा धेरै अर्थात 100 भन्दा धेरै माइक्रोग्रामसम्म प्रदूषणको मात्रा देखाएका छन्। वायुको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड 2069 अनुसार 365 दिन मध्ये 18 दिन भन्दा धेरै तोकिएको सीमा नाग्नु हुँदैन। तर काठमाडौँ उपत्यकामा प्रदूषणले त वर्षभरि सीमा नागेको हुन्छ। काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रण गर्न जनसंख्या तथा वातावरण मन्त्रालयले विभिन्न समयमा विभिन्न कार्ययोजना बनाएर निर्देशन दिएको छ तर कार्यान्वयन हुन सकेका छैनन्। जनसंख्या तथा वातावरण मन्त्रालयका निमित्त सचिव नारायण तिमल सिन्हा,
तत्काल पानी छाने वर्ष कार्यक्रमहरू गर्दा राति गर्ने र काम गरिसकेपछि सम्पन्न जे जति गरिन्छ एकैचोटि लामो काम गर्नु भने छोटो छोटो हिसाबको यसको चाहिँ तिनवटा अनुगमनको एउटा संयन्त्र गठन गरेको छ मन्त्रालयले। अन्य क्षेत्रको भन्दा काठमाडौँ उपत्यकाको गम्भीर छ।
बयान गरी नसक्नुको धुलो धुवा बेलैमा नियन्त्रण नभए यहाँको 40 लाख जनसंख्यालाई त स्वास्थ्य समस्याले हैरान बनाउने नै छ। त्यो माथि काठमाडौँको बारेमा अन्तर्राष्ट्रिय जगतमा गलत सन्देश जाँदा यहाँको पर्यटन क्षेत्र पनि ओह्रालो लाग्ने पक्का छ। त्यसैले धुवा धुलो नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न ढिला भइसकेको छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। मापदण्डमा नपरेका निजी स्वास्थ्य संस्थालाई सरकारले बन्द गर्ने भएको छ। स्वास्थ्य संस्था सञ्चालनका लागि अनुमति र नवीकरण गर्न निवेदन नदिएका निजी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयले कार्यवाही गर्ने भएको हो। मन्त्रालयले गएको फागुन मसान्तसम्ममा संस्था सञ्चालनका लागि अनुमति र नवीकरणका लागि निवेदन दिन समय दिएको थियो। धेरैजसो मेडिकल कलेजले निवेदन दिएका छन् तर धेरै क्लिनिकले भने अझै कानूनी दायरामा नआएकाले उनीहरूलाई कार्यवाही गर्ने मन्त्रालयले तयारी गरेको हो। दर्ता नगरी निजी क्लिनिक तथा अस्पताल सञ्चालन गर्नेको सूची सार्वजनिक गरी बन्दै गर्नेसम्मको कार्यवाही हुने मन्त्रालयले जनाएको छ।
रौतहटमा भोलिदेखि शुरू हुने शल्यक्रिया सहितको सघन स्वास्थ्य शिविर सञ्चालनको तयारी पूरा भएको छ। जिल्ला अस्पताल गौरमा पाठेघर, पाइल्स, हर्निया लगायतका रोगको निशुल्क शल्यक्रिया सहितका सेवा दिने गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी पूरा भएको स्वास्थ्य मन्त्री गगन थापाका मुख्य सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो। नेपाली सेनासँगको सहकार्यमा मन्त्रालयले आयोजना गरेको शिविरमा सेनाको मोबाइल अस्पताल विशेषज्ञ सहितको सेवा, शल्यक्रियाका लागि मोबाइल ओटी लगायतको सेवा उपलब्ध गराइनेछ। सर्जिकल क्याम्पमा सहभागी हुन स्वास्थ्य मन्त्रालयले रौतहटका बासिन्दालाई आग्रह गरेको छ।
बैतडीमा 125 सुरक्षित प्रसूति गृह अर्थात बर्थिङ सेन्टर निर्माण भएका छन्। भौगोलिक विकटताले जिल्ला स्वास्थ्य कार्यालय पुग्न अप्ठ्यारो हुने भएपछि एउटै वडामा 3-4 बर्थिङ सेन्टर स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। बैतडीमा आगामी वर्षको असार मसान्तसम्म घरमा सुत्केरी हुने अवस्था शून्यमा झार्ने लक्ष्य अनुसार गर्भवतीलाई पाएक पर्ने ठाउँमा बर्थिङ सेन्टर निर्माण गरिएको हो।
गोर्खाको मनास्लु संरक्षण क्षेत्रका विभिन्न ठाउँमा पाहा अर्थात ब्यागुता संरक्षण थालिएको छ। संरक्षण क्षेत्रभित्र पर्ने सिरदिवासको फिलिम, चुम्सेतको लोप्पा, बिहीको ड्याङ र प्रोक गाउँमा स्थानीयले समिति नै बनाएर पाहाको संरक्षण थालेका हुन्। युवा अनुसन्धानकर्ता विराज श्रेष्ठले शिकार गरेर तरकारीको रूपमा खाने गर्दा पाहा हराउने अवस्थामा पुगेपछि यसको महत्वबारे स्थानीय बासिन्दालाई बुझाएर संरक्षण थालिएको जानकारी दिनुभयो।
सीधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 4107007, 98511-72194।
4107007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 4428242, 4428242।
Come once, you'll certainly be benefited.
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। खोटाङको पाथेकामा लोपोन्मुख रेड पाण्डा भेटिएको छ। पाथेका स्थित कोप्चे सामुदायिक वनमा रेड पाण्डा भेटिएको हो। स्थानीय बासिन्दाले फेरि पाथेका चिउरी डाँडा र निर्मली डाँडाका सामुदायिक वनमा लोपोन्मुख वन्यजन्तु रेड पाण्डाको बसोबास रहेको दावी गर्दै यसबारे अनुसन्धान गरेर संरक्षण गर्नुपर्नेमा जोड़ दिएका छन्।
प्रस्ताव पारित गर्दै संखुवासभाको खादबारीमा 33 वार्डेन सम्मेलन सकिएको छ। 3 दिनसम्म सञ्चालन भएको सम्मेलनले संरक्षित क्षेत्रको संरक्षण, मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन न्यूनीकरण, पर्यटन प्रवर्धन गरी स्थानीय स्तरमा रोजगारी सृजना गर्ने लगायत प्रस्ताव पारित गरेको हो।
माइती नेपाल पशुपति नगर इलामले 5 जना महिलाको उद्धार गरेको छ। मानव बेचबिखनका लागि भारत लैजाँदै गरिएका महिलालाई नेपाल भारतको सिमाना 26 उद्धार गरिएको माइती नेपाल पशुपति नगर इलामका संयोजक हुम ढकालले बताउनु।
प्रहरीको संलग्नतामा धरान 20 विष्णु पादुकाको भवानीथान सामुदायिक वन उपभोक्ता समितिबाट काठ तस्करी हुने गरेको खुलेको छ। स्थानीय बासिन्दाले काठ तस्कर र तस्करलाई स्कटिङ गरिरहेका प्रहरीहरूलाई समेत समातेर वन कार्यालयमा बुझाएपछि यस्तो रहस्य खुलेको हो। धरान स्थित विष्णु पादुका प्रहरी चौकीमा कार्यरत इन्चार्ज खेम बहादुर कुंवर र प्रहरी जवान गंगा लिम्बु सहित 4 जनालाई पक्राउ गरिएको हो।
नेपाल पत्रकार महासंघ बाराको नाममा बिक्रीका लागि लैजाँदै गरिएको काठ सहितको ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सिमराको टोलीले डुमरवानाबाट ना 1-85 नम्बरको ट्र्याक्टरमा लोड गरी जितपुर लैजाँदै गरिएको अवस्थामा बकुलिया टोलबाट 5 क्युफिट काठ नियन्त्रणमा लिएको हो।
काभ्रेको पाँच खालमा 28 देशका सेना सम्मिलित शान्ति अभ्यास तालिम शुरू भएको छ। चैत 21 गतेसम्म चल्ने तालिममा 28 देशका 1024 सैनिकको सहभागिता छ। द्वन्द्वग्रस्त देशमा खटिने सैनिक बीच सहकार्यलाई एकताबद्ध गरी सिप विकासमा सहयोग र आपसी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा यो तालिम पहिलो पटक आयोजना गरिएको हो। यसअघि नेपाली सेनाले पहिलो पटक सन् 2000 शान्ति अभ्यास शुरू गरेको थियो।
मेरो पनि भन्नु छ।
नेपाल दक्षिण एसियामा खुशी रहने तेस्रो देश भएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा पदम गुरुङ लेख्नुहुन्छ, यो खबरले अलिकति भए पनि खुशी लाग्यो। नेपाल अहिलेको असहज स्थितिमा पनि खुशीको सूचक अङ्क बढ्नु हामी कति खुशी रहेछौं भन्ने एक प्रमाण हो। अझै देशको परिस्थिति सहज भएर विकास निर्माणले तीव्रता र भ्रष्टाचारमा कमी आएर उच्च आर्थिक वृद्धि गर्न सकेमा विश्वमा नेपाल अग्रपंक्तिमा आउनेछ।
चस्मेको व्यङ्ग्यात्मक ट्वीट छ, नेताहरूलाई नागरिक मानेर तथ्याङ्क निकालेको हुन सक्छ।
निर्वाचन आयोगको निर्णय विरूद्ध राप्रपाले गरेको आन्दोलनको खबरमा नारायण डुंगाना र पीएम महताराले उस्तै विचार ट्वीट गर्नुभएको छ। राप्रपाको आन्दोलन उसको ठाउँमा जायज होला, तर एउटा देशको उप प्रधानमन्त्री नै धरनामा बस्नु गलत नजिर र लज्जाको विषय हो।
राप्रपाको ध्यानाकर्षण पत्र बुझेपछि निर्वाचन आयोगले निर्णयमा पुनर्विचार गर्ने भनेकोमा दुर्गा कुमार खत्रीले ट्वीट गर्नु भएको छ, यो निर्वाचन आयोगसँग चाहिँ कस्तो असीमित अधिकार रहेछ, हटाउन पनि सक्ने अनि पुनर्विचार गर्न पनि सक्ने।
अनि सुनसरीमा काठ तस्करीलाई सघाउने प्रहरीलाई गाउँले समाएको खबर उज्यालो अनलाइनमा पढेर समय अधिकारीले ट्वीट गर्नुभएको छ, तस्करलाई समात्ने भनेर खटिएका प्रहरी स्वयं तस्करसँग मिलेछन्, अब सरकारले होइन देश पनि नागरिक आफैले चलाउनुपर्छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनु होला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र मोहन पौडेल। अब विदेशको खबर। बिल गेट्स यो वर्ष पनि विश्वकै धनी व्यक्ति कायम रहेका छन्। फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वका धनाढ्य व्यक्तिको सूचीमा गेट्स 86 अर्ब डलर सहित शीर्ष स्थानमा कायमै रहेका हुन्। गत वर्ष भन्दा उनको सम्पत्तिमा 11 अर्ब डलरको बढ़ोत्तरी भएको छ। दोस्रो स्थानमा संचार उद्यमी वारेन बफेट छन् भने तेस्रो स्थानमा अमाजोनका जेफ बेजोस छन्। विश्वमा धनाढ्यको संख्या र उनीहरूको सम्पत्तिमा भएको वृद्धिले यस वर्ष नयाँ रेकर्ड बनाएको फोर्ब्सले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो वर्ष 1 अर्ब डलर गुमाउँदै 3.5 अर्ब सम्पत्तिमा खुम्चन पुगेका छन्। उनी सूचीको 544 स्थानमा छन्। नेपालका उद्योगपति विनोद चौधरी पनि विश्वका अर्बपतिको सूचीमा छन्। 1567 स्थानमा रहेका चौधरीको सम्पत्ति 1.3 अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेपाली महिला राष्ट्रिय टीमकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले मालदिव्सको क्लबबाट खेल्ने भएका छन्। अर्को सोमबारदेखि शुरू हुने फुटसल च्याम्पियनशीपमा उनीहरूलाई मालदिव्स एयरपोर्ट कम्पनी लिमिटेडले अनुबन्ध गर्ने भएको हो। साफ च्याम्पियनशीपमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा उनीहरूलाई क्लबले अनुबन्ध गर्न चाहेको र त्यसका लागि सबैजसो प्रक्रिया पूरा भइसकेको अखिल नेपाल फुटबल संघ एन्फाका गोकुल थापाले जानकारी दिनुभयो। दुवैजनालाई क्लबले जनै 1500 अमेरिकी डलर पारिश्रमिक दिनुका साथै खाने बस्ने र आवत जावतको खर्च बिहोर्नेछ।
र भारत र अस्ट्रेलिया बीचको तेस्रो टेस्ट क्रिकेट बराबरी भएको छ। पहिलो पालीमा 152 रनले पछि परेको अस्ट्रेलियाले आज अन्तिम दिन 6 विकेट गुमाएर 204 रन बनाएपछि दुवै टीमका कप्तान बराबरीका लागि सहमत भएका हुन्। दोहोरो शतक बनाएका भारतका चेतेश्वर पुजारा म्यान अफ द म्याच भए। आजको नतिजापछि 4 टेस्टको श्रृंखला 1-1 बराबरीमा छ। भारत र अस्ट्रेलिया बीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेट 5 दिनपछि धर्मशालामा हुनेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा सर्वोच्चबाट भोलि फैसला आउने, पूर्ण इजलास गैर कानूनी ढंगले गठन भएको भन्दै चन्द पक्षका वकिलद्वारा बहस बहिष्कार।
नेपाल दक्षिण एसियाको तेस्रो खुशी देश, खुशी मापनमा पोहोरको तुलनामा यो वर्ष नेपालको सुधार।
तोकिएको मापदण्ड भन्दा काठमाडौँमा तीन गुणा बढ़ी वायु प्रदूषण, धुवाँ धुलो घटाउन सरकारले चासो नदेखाएको भन्दै सांसदहरूको आपत्ति।
बिल गेट्स यो वर्ष पनि विश्वकै सबैभन्दा धनी व्यक्ति, अमेरिकी राष्ट्रपति ट्रम्पले $1 अर्ब गुमाए।
र महिला फुटबलर सावित्रा भण्डारी र अनिता बस्नेतले मालदिव्सको क्लबबाट फुटसल खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रूबिना श्रेष्ठ र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।